आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए, त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए, हजारौं गल्ती गरे पनि हजारौं मलाई न्यानो अंगालोमा बाँध्यो मलाई, त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। माफी दियो सबलाई तिमीले, माफी दियो सबलाई तिमीले, त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए, त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए, हजारौं गल्ती गरे पनि हजारौं गल्ती गरे पनि न्यानो अंगालोमा बाँध्यो मलाई, न्यानो अंगालोमा बाँध्यो मलाई, त्यो महान बलिदान मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो, मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो, मलाई उद्धार म मुक्ति दिन मलाई उधार मुक्ति दिन आफूलाई नै बलि दियो आफूलाई नै बलि दियो त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार कृष्णमा चढाए त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार कृष्णमा चढाए हजारौं गल्ती गए पनि हजारौं गल्ती गरे पनि न्यानो अंगालोमा बाँध्यो मलाई न्यानो अंगालोमा बाँध्यो मलाई त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, म आशा गर्दछु आज पनि तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ। यहाँ म पनि आनन्द कुशलै छु र प्रभुको अनुग्रहमा आजको दिनसम्म सबै कुरा ठिकठाक चलिरहेको छ। म आशा गर्दछु यही नै तपाईँहरूको जीवनको लागि पनि सत्य छ होला। प्रभुसँग मेरो प्रार्थना अनि मेरो हार्दिक कामना यही छ, प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनु भएको होस्। त श्रोता मित्र, अब हामी आफ्नो वचनको भागतिर प्रवेश गरौं। आज हामी अध्ययन गर्नेछौ पुरानो नियमको लेवीको पुस्तक दश अध्यायबाट। यहाँ हामी मुख्य कुरा देख्छौ बिना अधिकार नादाब र अबिहिउ पुजारीको कार्यालयमा घुस्दछ र दण्ड मृत्यु थियो। लेवीको पुस्तकसँग अति नै कम वृत्तान्त छ, तर यो पुस्तक निर्देशनहरू धर्मविधि नियम र व्यवस्थाले भरिएको छ। तर उही समयमा यहाँ अति नै भयानक दुखान्तको रेकर्ड गरिएको छ। यो मानिसको लामो र नीच घिनलाग्दो पापको र हट्टीपनको इतिहासको अर्को कलंक हो। यो हारूनको दुई छोराहरूको अनज्ञाकारिता र विद्रोहको रेकर्ड हो। यसले अगाडिका अध्यायमा रेकर्ड गरिएका महिमित अर्पणको दिनको पछ्याउँदछ। हामी प्राय जसो यस्तो घटेको पत्ता लगाउँछौ। विजयको उत्तेजनापछि त्यहाँ पराजय छ। हामी यहोशूको पुस्तकमा थाहा पाउँछौ कि यरिहोको पर्खालको विजयपछि लगत्तै ऐ शहरमा सानो निज कुराबाट पराजय भएको थियो। अबिहु र नादबको दुस्साहस सिनाई पर्वतमा परमेश्वरले दिनुभएको स्पष्ट शिक्षाको प्रकाशमा भयंकर डरलाग्दो छ। प्रस्थान 19 अध्याय 22 पदमा भनिएको छ, परमप्रभुको नजिक आउन पुजारीले पनि आफैलाई शुद्ध गरून्, नत्र त परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ। प्रस्थान 30 अध्याय 34 38 पदमा परमेश्वरले मूसालाई प्रयोग गरिने सुगन्धित धूपको लागि सूत्र वा नियम व्यवस्था दिनुभयो र भन्नुभयो, जुन धूप तैले बनाउँछस् त्यसको मिसावट अनुसार तिमीहरूले आफ्नै निम्ति नबनाउनु, त्यो तेरो निम्ति परमप्रभुको निम्ति पवित्र होस्। कसैले अत्तरको निम्ति त्यो जस्तै बनायो भने त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत होस्। यस घटनाद्वारा व्यवस्थाको युगको आरम्भमा परमेश्वरको पवित्रताको प्रस्तुत गरिएको छ। अनि उही समयमा अननियास र सफेराको सम्बन्धमा घटेको घटनाद्वारा अनुग्रहको युगको आरम्भमा परमेश्वरको पवित्रताको प्रस्तुत गरिएको छ। दुवै मामलामा मृत्यु चाहिँ उग्र दण्ड थियो। हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले आफ्ना सन्तानसँग त्यस स्तरमा व्यवहार गर्नुहुन्छ। हिब्रू 12:29 पदमा भनिएको छ, किनभने हाम्रा परमेश्वर भस्म गर्ने अग्नि हुनुहुन्छ। अनि यो कुरा आज हामीले राम्ररी विचार गर्न आवश्यक छ। दोस्रो कोरन्ती 5:11 पदमा शास्त्रले भन्छ, यसकारण यो जानेर प्रभुको भय मान्दै हामी मानिसहरूलाई मनाउँछौ। मित्र, यो कुरा आज हामीले थाहा गर्न आवश्यक छ। हिब्रू 12:25 पदमा चेतावनी छ, होसियारी बस, बोल्नुहुनेलाई तिमीहरू अस्वीकार नगर, किनकि यदि यस पृथ्वीमा चेतावनी दिनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गीयबाट चेतावनी दिनुहुनेबाट मुख फर्काउने हामी कसरी उम्कन सक्छौ? मित्र, यस वर्तमान घड़ीको यो एउटा महान पाप हो। परमेश्वर आफ्नो वचनमा भन्नुभएको कुरा सुनिरहेका छैनन्। त सबभन्दा पहिले हामी देख्छौ हारूनका छोराहरू नादाब र अबीहूको सम्बन्धमा घटना। 10:1-3 पदमा भनिएको छ, लेबी 10:1-3 पदमा हारूनका छोराहरू नादाब र अबीहूले आफ्नो धोपौरो लिएर त्यसमा आगो भरे र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नु भएको आगो हालेर उहाँको सामु चढाए। यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पारियो र उनीहरू परमप्रभुको सामु मरे। तब मोसाले हारूनलाई भने, परमप्रभुले भन्नुभएको कुरा यही हो, मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु अनि सारा मानिसहरूको सामु म महिमित हुनेछु। हारून चुप बस्ये। प्रस्थान 6:23 पद 28:1 पद अनुसार नादब र अबीहू हारूनका जेठा दुई छोराहरू थिए। तिनीहरूले अजानमा वा दुस्साहसद्वारा परम प्रभुको आज्ञा नगरेको कारणले अनौठो आगो त्यहाँ हालेको र चढ़ाएको कारण जुन उहाँको आज्ञाको विपरीत थियो तिनीहरू दण्डित भए। यस घटनाले अघिल्ला दुई अध्यायहरूको नियमित विधि विधान वा तरिकाको क्रमलाई भंग गर्यो, जुनमा लेवी 8:36 पद अनुसार हरेक कुरा परमप्रभुको आज्ञा अनुसार गरिएका थिए। यो स्पष्ट बताइएको छैन कि तिनीहरूले धुपौरोको भेटी अनौठो बनायो। सम्भवत लेवी 16:12 पद अनुसार तिनीहरूले वेदीबाट आउने आगो आफ्नो धुपौरोमा प्रयोग गरे, या प्रस्थान 30:7-9 पद अनुसार तिनीहरूले दिनको गलत समयमा त्यो चढ़ाए। यो पनि हुन सक्छ कि तिनीहरू पवित्रको पनि पवित्र स्थानमा जान कोसिस गरे। यसरी प्रायश्चितको महादिनमा जाने प्रधान पुजारीको परम अधिकारको हडप्न कोसिस गरे। जबकि लेवी 16:12-13 पद अनुसार प्रधान पुजारी मात्र सालमा एकपल्ट वा महाप्रायश्चितको दिनमा मात्र प्रवेश गर्न सक्थे। लेवी 10:9 पद अनुसार भेट हुने पाल वा पवित्र स्थानमा जाँदा दाग मध्य पिउनबाट निषेध गरिएको छ। हुन सक्छ मतवालीपन तिनीहरूको पापको सम्भावित कारण हुन सक्छ। हरेक क्षणमा तिनीहरूले परमेश्वरको इच्छाको विपरीतमा काम गरे र तिनीहरूमाथि तत्कालै परमेश्वरबाट दण्ड चाहिँ कठोर मृत्युदण्ड आएको थियो। यो कथाको नैतिक शिक्षाको मोसा संक्षिप्त रूपमा पेश गर्दछन्, जससँग परमेश्वरको नजिक जाने र नजिक हुने अवसर छ त्यसले उहाँको महिमा र पवित्रताको उदाहरण दिएर देखाउने विशेष उत्तरदायित्व छ। 3-5 पदमा भनिएको छ, तब मोसाले हारूनलाई भने, परमप्रभुले भन्नुभएको कुरा यही हो, मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु अनि सारा मानिसहरूको सामु म महिमित हुनेछु। हारून चुप बसे। मोसाले हारूनका काका उज्जवेलका छोराहरू मिसाइल र एलसाफानलाई बोलाएर भने, आएर तिमीहरूका भाइहरूलाई पवित्र स्थानको अघिबाट बोकेर छौनीबाट लैजाऊ। यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोसाले भने बमोजिम छौनी बाहिर उनीहरूलाई बोकेर लगे। मित्र, जब यो खबर पूरा इसरायलीहरू कहाँ फैलियो, मानिसहरू यी दुई जवान केटाहरूको लास हेर्न पवित्र स्थान वा भेट हुने पालको वरिपरि निश्चय नै भेला भए होला। मोसाले दण्डको लागि तिनीहरूलाई स्पष्टीकरण दिनको निम्ति परमेश्वरको वचनको उद्धृत गरेका थिए। प्रस्थान 19:22 पदमा भनिएको छ, परमप्रभुको नजिक आउने पुजारीहरूले पनि आफैलाई शुद्ध गरून्, नत्र त परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ। ती व्यक्ति जसलाई विशेष गरी परमेश्वरको नजिक ल्याइएको छ, परमेश्वरको पवित्रता र धार्मिकताको मागमा तीखो अन्तदृष्टिको अभ्यास गर्ने नित्यान्त आवश्यकता छ। आमोस 3:2 दुई पदमा भनिएको छ, पृथ्वीका सबै कुलहरूमा मैले केवल तिमीहरूमाथि मन लगाए, यसकारण म तिमीहरूका सबै अधर्मको दण्ड तिमीहरूलाई नै दिनेछु। जसरी परमेश्वरले आफ्ना जाति इसरायललाई दण्ड दिनुभयो, त्यसरी नै आज उहाँ आफ्ना सन्तहरूलाई दण्ड दिनुहुन्छ, ताकि संसारले थाहा पाउन सकुन् कि उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। हारूनको मनोवृत्ति र आचरण ध्यान दिने योग्य छ। तिनले मौनताको प्रतापको कायम गर्दछन्। त्यहाँ निरुत्साह, शोक वा परमेश्वरप्रति रिसको भावनाको रोई छैन। तिनी परमेश्वरको इच्छामा टुटेको हृदयको समर्पणमा झुक्छन्। तिनको शोक अति नै गहिरो हुन सक्छ, तर तिनी परम परमेश्वरको इच्छाको विपरीत केही कुरा भन्न चाहँदैनन् र सक्दैनन्। परमेश्वरले भन्नुभएको कुरालाई तपाईँले ध्यान दिनुभएको होला, मेरो नजिक आउनेहरूमा म पवित्र भन्नेछु। मोसले दुईजना पुजारीहरूलाई पवित्र स्थान अगाडिबाट मरेको लासलाई हटाउन बोलाए र तिनीहरूले बोकेर छाउनी बाहिर ती लासलाई लगे। यसपछि हामी देख्छौ यस घटना सम्बन्धमा निर्देशनहरू आउँदछ। 6-7 पदमा, तब मोसले हारून र उनका छोराहरू एलाजार र इतामारलाई भने, तिमीहरूका शिरका केश नफुखाओ, आफ्ना लुगा नच्यात, नत्र त तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनु भएको अग्निले नष्ट भई मरेकाहरूको लागि तिमीहरूका नातेदारहरू, इसरायलका सारा घरानाले विलाप गरे हुन्छ। तिमीहरू चाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानु, नत्र त तिमीहरू मराउला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ। यसर्थ उनीहरूले मूसाको वचन अनुसार गरे। यहाँ हारून र तिनका बचेका दुई छोराहरूमाथि प्रतिबन्ध लगाइएको छ। तिनीहरूले बाहिर रूपले शोक र विलाप गर्नुहुने थिएन। यसको लागि त्यहाँ दुई कारणहरू छन्। पहिलो चाहिँ स्पष्ट रूपमा भनिएको छ, परमप्रभुको अभिषेकको तेल तिनीहरूमाथि छ। तिनीहरूलाई परमेश्वरको अगाडि मानिसहरूको प्रतिनिधित्व गर्न अलग गरिएका, छुट्टाइएका थिए, र तिनीहरू मानिसहरूको अगाडि परमेश्वरको प्रतिनिधिहरू थिए। तिनीहरूले आफ्नो काम कर्तव्यको निरन्तर जारी राख्नुपर्ने थियो, ताकि तिनीहरू मानिस र परमेश्वर बीच मध्यस्थ हुन सकुन्, नत्र मानिसहरूमाथि क्रोध आउनेछ र मृत्युको दण्ड तिनीहरूमाथि हुनेछ। अनि दोस्रो स्थानमा, तिनीहरूले विलाप वा शोकको बाहिर लक्षण देखाउनु हुँदैन थियो, जुन तिनीहरूका प्रियहरूलाई दण्ड दिने काममा परमेश्वरको क्रियाको खण्डन गरेको वा आलोचना गरेको सरह हुन्थ्यो। हजुर, यो कुराको मानै पर्छ कि तिनीहरू आफ्नो कर्तव्य कामहरू गर्न निराशसँग पवित्र स्थानमा सेवा गर्न गए। यो स्वाभाविक हो, तिनीहरू परमेश्वरलाई सेवा गरिरहेका थिए र उहाँको विरूद्धमा विद्रोहको कुनै लक्षण हुनु हुँदैन। 8-9 पद, त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाग मध्य अथवा अरू मध्य नपिउनु, नत्र त तिमीहरू मरौला, यो तिमीहरूका आउँदा पुस्तामा अन्न बलिको विधि होस्। हजुर, यस निर्देशनबाट यो प्रकट हुँदछ कि नादाब र अभिहुले सम्भवत मद्यपानको प्रभावमा परमेश्वरको विरूद्धमा यस्ता मूर्ख काम गरे। यो नशालु लागू पदार्थ र मद्यपानको प्रयोग र दुरूपयोगको विरूद्धको शास्त्रमा उक्तम उदाहरणहरू हुन्। पुजारीहरूले परमप्रभुलाई सफा, स्थिर र माथिको होइन, तर शान्त, गम्भीर मनले सेवा गर्नुपर्छ, किनकि तिनले जीवित सामर्थ्य अनि सर्वशक्तिमान पवित्र परमेश्वरलाई सेवा गरिरहेका छन्। अनि 10-11 पदमा, पवित्र र साधारण अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्नुपर्छ। परमप्रभुले मोसाद्वारा दिनुभएको विधि सबै इसरायलहरूलाई तिमीहरूले सिकाउनु पर्छ। मोसाले हारून र उनका बाँचेका छोराहरू एलाजर र इतामारलाई भने, परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेका अन्न बलि लिएर वेदी नेर खमीर बिना खाओ, किनभने त्यो अति पवित्र छ। मद्यपानको प्रयोग ज्ञान र विवेकलाई मन्द पारिदिन्छ, जसले गर्दा पवित्र र अपवित्र कुरा बीच राम्ररी छुट्याउन मानसिक शक्ति हुँदैन, र मद्यपानको प्रयोगको परिणाम स्वरूप नैतिकतामा भ्रष्ट वा गडबड आउँछ। अनि आज प्रायजसो घृणित पापहरू, दुष्कर्महरू हुनको एउटा कारण यसको असरले हो। यो कुरा मैले भनिरहनु पर्ने आवश्यक छैन, पुजारीले परमप्रभुको अधिनियम पालन गर्न नित्यन्त आवश्यक छ, ताकि उसले ती कुराको मानिसलाई सिकाउन सक्छन्। यो पवित्र आत्माको भरपूर परमेश्वरको वचनको अध्ययन गर्न र सिकाउनको लागि आवश्यक पर्दछ। यसपछि हामी देख्छौ यही घटनासँग सम्बन्धमा भेटीहरूको बारेमा आदेश। 12-15 पदमा भनिएको छ, मोसाले हारून र उनका बाँचेका छोराहरू एलाजर र इतामारलाई भने, परमप्रभुको निम्ति आगोद्वारा चढ़ाएका बलिहरूबाट बाँकी रहेको अन्न बलि लिएर बेदिनेर खमीर बिना खाऊ, किनभने त्यो अति पवित्र छ। तिमीहरूले त्यो कुनै चोको ठाउँमा खाऊ, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढ़ाएका बलिहरूबाट यो तिम्रो र तिम्रो छोराहरूको भाग हो, किनकि मलाई यस्तै आज्ञा भएको छ। तर डोलाइएको ह्याकुला र प्रस्तुत गरिएको साँप्रा चाहिँ तिमी र तिम्रा छोरा छोरीहरूले चोको ठाउँमा खानु, किनकि ती चाहिँ इसरायलीहरूका मेलबलीबाट तिमी र तिम्रा छोरा छोरीहरूको भाग दिइएका हुन्। आगोद्वारा चढ़ाइएका बलिहरूको बोसोसहित प्रस्तुत गरिएको साँप्रो र डोलाएको ह्याकुलो परमप्रभुको सामु डोलाउने बलिको निम्ति तिनीहरूले ल्याउन् र परमप्रभुले आज्ञा गर्नुभए बमोजिम तिमी र तिम्रा छोरा छोरीहरूका निम्ति ती सदाको हक हुनेछ। मोसाले आज्ञाहरूको दोहोर्याउँछन् जुन दुवै अन्न बलि र मेल बलिको विषयमा छ। बलि वा भेटीको एक भाग तिनीहरूले पवित्र स्थानमा खानु पर्दथ्यो। यो स्पष्ट छ कि यो स्थान होम वेदीको छेउको बाह्य चोक हो। यो पवित्र स्थान हो किनभने यो परमेश्वरको सेवाको लागि अलग्गाइएको थियो, छुट्टाइएको थियो। फिला र डोलाएको ह्याकुला चोको ठाउँमा खानु पर्दथ्यो। तिनीहरूले यसलाई आफ्नो घरमा लगेर खान सक्थे किनभने यो धर्म अनुष्ठान अनुसार चोखो थियो। अनि 16-18 पदमा जब मोसाले पाप बलिका बोकाको विषयमा सोधे र त्यो जलाइसकेको भेटाए, तिनले हारूनका बाँचेका छोराहरू एलाजर र इतामारलाई रिसाएर भने, तिमीहरूले किन पाप बलि पवित्र स्थानमा तोकिएको ठाउँमा खाएनौ, किनभने त्यो अति पवित्र थोक हो। समुदायको लागि प्रायश्चित गरेर तिनीहरूको दोष हटाउन भनी त्यो तिमीहरूलाई दिइएको हो। त्यसको रगत पवित्र स्थानभित्र नल्याइएकोले तिमीहरूले निश्चय नै मैले अराए बमोजिम त्यो बोका पवित्र स्थानभित्र खानुपर्ने थियो। अहिले यहाँ अर्को दयनीय घटना छ जुन चाहिँ परमेश्वरको इच्छा विपरीतको क्रिया हो। हामी थाहा पाउँछौ कि हारूनका बचेका दुई बाँकी छोराहरूको असफल, तर यहाँ चाहिँ छुट वा चुकको पाप हो, भूलचुकको पाप हो। यो जानबुझ वा जानी जानी गरेको पाप थिएन, यस्तो कि ती मरिसकेका दुई छोराहरूको पाप जस्तो। पाप बलि पवित्र स्थानमा खानु पर्ने थियो अनि त्यस्तो गरिएको थिएन। यद्यपि खुन चढाए तापनि पुजारीहरूलाई पर्ने भाग खाएको थिएन। तिनीहरूले यो गर्ने छोडे वा यसो गरेनन्, सम्भव तिनीहरूले यसको महत्व महसुस गरेनन्। अनि 19-20 पदमा भनिएको छ, तब हारूनले मोसालाई भने, आजै तिनीहरूले आफ्ना पाप बलि र होम बलि परमप्रभुको सामु चढ़ाएका छन्, तापनि ममाथि आज यस्ता कुरा परिआएका छन्। मैले आज पाप बलि खाएको भएदेखि के त्यो परमप्रभुको दृष्टिमा असल ठहरिने थियो र? जब मोसाले यो कुरा सुने तब तिनको चित बुझ्यो। हारूनले आफ्नो छोराहरूको लागि उत्तरदायित्वको भार लिए। यो स्पष्ट छ कि त्यस दुखान्तपूर्ण घटनाले केवल भोगको घटाई मात्र दिएन, तर उही समयमा परमेश्वरको अगाडि निरन्तर सेवा गर्ने काममा अयोग्यपनको महसुसको जागृत गरायो। मोसा त्यस स्पष्टीकरणमा अति नै सन्तुष्ट भए, त्यसले उसको चित्त बुझ्यो। म सोच्दछु यस सम्बन्धमा वृद्ध हारून आफ्नो जिम्मेदार कामबाट पदत्याग गर्न सोच्यो। मित्र, यस घटनाबाट हाम्रो निम्ति लिनुपर्ने महान सत्यता छ, यी मानिसहरू परमेश्वरका आफ्नै तरिकामा आए। तिनीहरू हट्टी जिद्दी थिए र यो परमेश्वरको निन्दा थियो। परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभयो, तर प्रभुलाई धन्यवाद होस्, अहिले अनुग्रहको युग हो अनि प्रभु अनुग्रह अनुसार व्यवहार गर्नुहुन्छ। यदि परमेश्वरले नादाब र अभिहूलाई प्रहार गर्नुभए झैं आज चर्चलाई प्रहार गर्नुभए, म सोच्दछु चर्चमा आधा सदस्यहरू मर्ने थिए। स्वतन्त्रवादीहरू, लिबरलहरू ख्रिस्टको ईश्वरत्वलाई इन्कार गर्ने काममा र हाम्रो लागि उहाँको बलिदानको क्षमाको इन्कार गर्ने कामको लागि प्रहार गरिन्थे, अनि धेरै सत्य वचन सिकाउने चर्चका सदस्यहरू पनि हननिया र सफेरा जस्तै तिनीहरूको पाखनपनको लागि र पवित्र आत्माको विरूद्धमा झूट बोलेको कारणको लागि प्रहार गरिने थिए। परमेश्वर आज दयालु भावमा र कृपामा व्यवहार गरिरहनु भएको छ। उहाँले सत्यको ज्ञानमा आउन भनी र मानिसहरूलाई पश्चातापको समय दिइरहनु भएको छ, नत्र धेरै जना मारिने थिए। मित्र, यहाँ तपाईँ र मेरो निम्ति सुन्दर पाठ छ। जब हामी परमेश्वर कहाँ आउँछौ, उहाँको शर्तमा हामी आउनुपर्छ, उहाँको तरिकामा हामी आउनुपर्छ। यो हामीले गर्न सक्ने व्यवस्था वा प्रबन्ध होइन, हामी नियमहरू बनाइरहेका छैनौ। परमेश्वर नै एक हुनुहुन्छ जसले उद्धार गर्नुहुन्छ, र उहाँ नै एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि हामी कसरी उद्धार पाउन सक्छौ र कसरी उहाँको इच्छा अनुसार असल जीवन यापन गर्न सक्छौ, उहाँलाई खुशी पार्ने जीवन यापन गर्न सक्छौ। प्रभु येशू भन्नुहुन्छ, कोही पनि पिता कहाँ मद्वारा बाहेक आउन सक्दैन। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।